नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकाभित्र 90 मेगाहर्चसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। श्रुति सम्वेगमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेगको आजको श्रृंखलामा हामी केही कथाहरू लिएर आएका छौं। आजको श्रुति सम्वेगमा अनमोल मणिका केही कथाहरू सुनाउनेछौ। अनमोल मणिको निलिमा र गाडा अँध्यारो शीर्षकको कथा संग्रह प्रकाशित भइसकेको छ। उहाँका निकै फुटकर कथाहरू पत्रिकामा छापिएका छन्। उहाँ अहिले क्यानाडामा रहँदै आउनुभएको छ। आजको कार्यक्रमको शुरूआतमा हामी वाचन गर्छौं अनमोल मणिको कथा, शीर्षक छ 19 नम्बर। अखबारमा उसको आत्महत्याको खबर छापियो। ऊ आफैले आफ्नो आत्माको स्वविवेक हत्या गरेको थियो। उसका बारे लेखिएको खबर पढेपछि मेरो आँखामा नाचेको दृश्य यस्तो थियो।
इन द डार्क टाइम्स विल देयर अल्सो बी सिङ्गिङ, यस देयर विल अल्सो बी सिङ्गिङ अबाउट द डार्क टाइम्स, बर्लोड बेच।
यी कवितांश पढ्दा ऊ मसँग ढेपिएर बसेको थियो। विश्वविद्यालयको हरियो पाखे चौरमा अरू पनि यसरी बसेका थिए। एउटा पत्राइलो रुख हामीलाई सियाल दिइरहेको थियो। मन्द हावामा रुखका पातहरू एकअर्कामा ठोकिएर निस्केको आवाजले हाम्रो आवाज दबाउन सकेको थिएन। हामी बोली पनि रहेका थियौँ र कविता पढि पनि रहेका थियौँ। हावाको झोक्काले झरेको एउटा सुकेको पात उसको टाउकोमा खस्यो। मैले त्यसलाई जतनसाथ टिपेर पर पुगोस् भनेर हुत्याएँ। पात भुइँमा खसिन सक्दै उसले आफ्नो दाहिने हात तालुमा कुदायो। एकपल्ट मलाई हेर्यो। त्यसपछि आँखा झिमझिम पारेर रुखका हाँगा र पाताहरू हेऱ्यो। त्यसपछि आकाशतिर आँखा डुलायो। त्यसपछि मेरो कुममा छिउँडो अडाएर ऊ झन् छेउमा डेपियो। त्यसपछि मैले सस्वर वाचन गरेको कविता सुन्यो। सडक छेउकी सियालमा कोही पाण्डुलिपि लेख्दै थिए, कोही पाण्डुलिपि पढ्दै थिए, कोही नोटकापी घोक्दै थिए, कोही हातमा नोटकापी र अङ्ग्रेजी किताबको ठेली बोकेर त्यसै टोलाएर बसेका थिए, कोही जोडी बनेर गफिरहेका थिए। तिनले खित्का छाडेर हाँस्दा हामी बेला बेला त्यता नजर दिन भ्याइरहेका हुन्थ्यौँ। कति पढ्नु, जति पढे पनि दिमागमा घुस्दैन। हाम्रो दाहिनेतिर गाला जोडेर बसेका एक जोडी हेर्दै ऊ बोलेको थियो। एकैछिनमा उसले मेरो तिग्रामा टाउको उत्तानो पारेर त्यो खुल्ला आकाश हेऱ्यो, जहाँ कतै पनि बादलको निशान थिएन। निलो आकाश छ्याङ्ग थियो। रुखका हाँगा र पातले छोक्न नभ्याएका मसिना छिद्रबाट उति सबै हेरिरहेको थियो, तर बोलेको थिएन, आँखा चिम्लेको पनि थिएन। म उसलाई ती कवितांश दोहोऱ्याएर सुनाइरहेको थिएँ।
इन द डार्क टाइम्स विल देयर अल्सो बी सिङ्गिङ, yes there will also be singing about the dark times.
यसरी एउटा साँझ हामी त्यो चौरबाट बाहिरियौ। आफ्ना आफैमा एउटा अद्भुत रहस्य हो। त्यो रहस्यको पर्दा कहिल्यै उघारिएको छैन। आत्महत्या झन् रहस्यमय हो। आफूलाई समाजशास्त्री मानवशास्त्री भन्नेले यसबारे गर्ने व्याख्याको प्रवास पूर्ण छैन। त्यसैले आत्महत्या पनि रहस्यमय छ। अखबारमा आउने आत्महत्याका खबर सधैँ रहस्यमय हुन्छन्। यो खबर पनि त्यस्तै छ। म पुस्तकालयको टेबुलमा अखबारका पानामा घोप्टिएको छु। मलाई छोपेका कपडाबाट फुत्केर म आत्मालाई भेट्न हतारिए जस्तो भएको छु। त्यो भड्किरहेको नभड्किएको आत्मा यतै कतै छ कि? म पुस्तकालयको कुना चेप र टेबलतिर आँखा दौडाउँछु। अलि आँखा तन्काएर सडकतिर पनि हेर्छु। बाहिर फुस्रो घाम लागेको छ। यहाँ आत्मा भेट्ने कुनै सम्भावना छैन, अर्थात् आत्मासित साक्षात्कार हुनै सक्दैन। मनमनै सोध्छु, काठमाडौँको शिवपुरी जङ्गलमा घोस्ट डिटेक्टर राखिएको सुनेको छु। मेटल डिटेक्टर जस्तै हो घोस्ट डिटेक्टर, फरक मेटल डिटेक्टरले धातुबारे जानकारी दिए जस्तै घोस्ट डिटेक्टरले भूतबारे अर्थात् आत्माबारे पनि जानकारी दिन्छ भन्ने वैज्ञानिक मान्यता छ। अर्थात् यो अवैज्ञानिक पनि होला, त्यसले आत्मपत्ता लगायो लगाएन म जान्दिनँ, अब खोज्नु पर्ला। मलाई पनि आत्मासित कुरा गर्नु छ, सोध्छु आयो भने त्यो आत्मा कसरी आउला, मैले सग्लो देखौँला, मसित उसले दोहोरो कुरा गर्ला, स्वर कस्तो होला, हावा जस्तै सुसाएर बोल्ने हो कि। मैले यस्तो सोचिरहँदा विश्वविद्यालयको मूल सडकमा तालुखोली प्रोफेसरहरू अङ्ग्रेजीमा गफिँदै हिँडेका छन्। टाई लगाएर बलात्मी चाहिँ देखिएका लेक्चररहरू हतारिएर क्याम्पसतिर लम्केका छन्। विद्यार्थी हुल आफ्नै तालमा मस्ताराम हिँडिरहेको छ। केही जोडीहरू उन्मुक्त हाँसेको मैले भित्रैबाट देखेको छु, एउटा उत्तेजित हाँसो। विद्यार्थी संगठनका नाममा केही नाराबाजी गर्दै विश्वविद्यालयको मूल भवनतिर झरेका छन्। तिनको आत्मामा के कुदेको होला भन्ने पनि सोध्छु। जिउँदो आत्मा चेतनामा छ, यी मरेका छैनन्। तर मलाई यी करार हिँडिरहेका विद्यार्थी होइनन्, आत्मा हुन् जस्तो लाग्छ। यिनले आफ्नो आत्माको स्वविवेक हत्या गरिसके चाहिँ लाग्छ मलाई। नाराबाजी गर्दै यी आत्माहरूले अब विश्वविद्यालयका केही सग्ला झ्यालहरू शहीद बनाउनेछन् र ती स्वर्गीय झ्याल र यिनका आत्मा एक हुनेछन्। सायद परीक्षा फर्म खुलेको छ। थुम्कोमा रहेको बैङ्कमा विद्यार्थीको लाम निकै लामो छ। तिनको हातमा एउटा लामो चिरकट्टो छ, त्यो भाउचर हुनुपर्छ। परीक्षा शुल्क तिर्न भाउचर बोकेका यी जिउँदा सग्ला आत्माहरू आपसमा गफी पनि रहेका छन्। उसित मेरो पहिलो भेट यही बैङ्कमा भएको थियो। म पनि फर्मको शुल्क बुझाउन भाउचरको चिरकट्टो लिएर लाइन बसेको थिएँ। ऊ पनि लाइनमै थियो। अन्तिम समय भएर होला, लाइन तुरन्तै घटिहाल्ने खालको छोटो थिएन। कति पढ्नु, अल्छीलाग्दो दिगदारीमा ऊ बोलेको थियो। पढेर कहिल्यै सकिन्न, जीवन एउटा लामो सिकायो। मैले नचिनेरै पनि उत्तर फर्काएको थिएँ। भाउचर बुझाएपछि फर्म भर्ने बेला उसले मसित केही सहयोग माग्यो, नबुझेका अङ्ग्रेजी शब्दबारे। मैले भनिदिएँ, अर्थ्याइदिएँ, ढिलो गरी अङ्ग्रेजीका अक्षरहरूमा फर्ममा भर्यो। हामीले परीक्षा नियन्त्रण कार्यालय गएर सँगै फर्म बुझायौँ। त्यसपछि विश्वविद्यालयमा प्रायः नियमित भेट हुन थाल्यो। कम बोल्थ्यो, धेरै छ त उसको हिमचिम थिएन। कसरी कसरी हामी चाहिँ घनिष्ठ चाहिँ भयौँ। म उसलाई कथा र कविता सुनाउँथेँ, नेपाली अङ्ग्रेजी दुवै। ऊ प्रेम कविता खुब मन पराउँथ्यो, अङ्ग्रेजी कविता सुनाउँथेँ, ऊ टोलाउँथ्यो। साला यो अङ्ग्रेजी नजानी जीवन सकिने भयो, जति गरी नै आउन्न, के हुन्छ यो अङ्ग्रेजीमा। अङ्ग्रेजी कविताको भाव नेपालीमा अर्थ्याएपछि ऊ बोलेको थियो। मसितै पढेकी त्यो केटी म खर र अङ्ग्रेजी बोल्ने भएर गाउँ फर्केको हेर्न चाहन्छे। मेरा बाबामा म हेडमास्टर भएको देख्न चाहन्छन्। आफूलाई अङ्ग्रेजीको भूतले कहिले छाड्दैन, कहिले पास हुनु खै यो तालले। उसले भनेको त्यो केटी उसकी प्रेमिका थिए, जसलाई ऊ औधी माया गर्थ्यो। बेला बेला चिठी लेख्थ्यो, केही वाक्य अङ्ग्रेजीमा पनि। नेपालीमा लेखेका वाक्यलाई अङ्ग्रेजी अनुवाद गर्न कहिलेकाहीँ मेरो सहयोग माग्थ्यो। ती शब्द सामान्य अर्थका हुन्थे। कुनै चिठीमा उसले प्रेम कविता पनि पठाएको थियो। ती सारेका कवितालाई उसले कहिले आफ्नो दावी गरेन। लेख्न चाहिँ आफू पनि प्रेम कविता लेख्थ्यो, तर उसले कहिले आफ्नो प्रेम कविता सार्वजनिक गरेन। त्यो केटी उसितै स्कुल पढेकी थिए। एसएलसीमा अङ्ग्रेजी विषयमा ऊ दुईपल्ट फेल भई, त्यसपछि परीक्षा नै दिइन। भन्थ्यो, फेल भएर के भएर, अहिले गाउँको प्राथमिक स्कुलमा ऊ मास्टर भएकी छे, व्यवस्थापन समितिमा उनका बा अध्यक्ष छन्। मैले पनि तेस्रोपल्ट पास गरेको, त्यही पनि बल्ल 32 आएछ। धन्य त्यो मास्टरलाई जसले मेरो किरिङ बिरिङ अक्षर लेखिएको कापी जाँच्यो। मैले तेस्रोपल्ट पनि पास नगरेको भए म कहाँ विश्वविद्यालयको अनुहार देख्न पाउने हुन्थे र कामका लागि कतार, दुबई वा मलेसिया पुगिसकेको हुन्थे। उसले आफ्नो एसएलसीबारे मलाई यस्तै सुनाएको थियो। आफू पास भएकामा पनि ऊ साह्रै खुसी थिएन, किनभने आफ्नी प्रेमिका फेल भएकोमा ऊ बढी चिन्तित थियो। उसले एसएलसी गर्नुपर्थ्यो, बेला बेला भन्थ्यो, एसएलसी पास भएको भए हामी सँगै र सहर आउँथ्यौँ र कलेज पढ्न पाउँथ्यौँ, यहाँ घुमघामसँगै हुन्थ्यो नि त। तर त्यस्तो भाग्य कहाँ, अङ्ग्रेजीले खोज्थ्यो नि। उसले मलाई यस्तो पनि सुनाएको थियो, ऊ एसएलसी पास भएकोमा सयौँ माइल परको सुदूर गाउँमा रहेकी उसकी प्रेमिका निकै खुसी छे। ऊ चाहिँ त्यति धेरै खुसीले उफ्रिसकेको छैन। आफू पास हुनु भनेको उसलाई छोडेर सहर पढ्न आउनु थियो, जो उसको मनले मानेको थिएन। उसले मलाई यस्तो पनि सुनाएको थियो, ऊ एसएलसी पास भएकोमा सयौँ माइल परको सुदूर गाउँमा रहेकी उसकी प्रेमिका निकै खुसी छे। मैले उससित बाचा गरेको छु, उसले मलाई बाचा गराएकी छे म अङ्ग्रेजी पास नभई गाउँ फर्किन्न। एक साँझ उसले गम्भीर भएर सुनायो, फर्केर उससित भेट होला जस्तो पारा छैन। आइएमा बल्ल पाँचौँ पल्ट अङ्ग्रेजी पास गरेँ, बिएको यो सातौँ पल्ट परीक्षा दिँदैछु। अब पनि फेल भएँ भने मैले कसरी मेरी उसलाई फेल भएको मेरो अनुहार देखाउनु? त्यतिखेरसम्म त उसले अर्कैसित बिहे गरिसकेकी हुन्छ भोलि। एक साँझ उसले प्रेमिकाको तस्विर पनि मलाई देखाएको थियो, जसलाई ऊ जतनसाथ मनी ब्यागको भित्री कुनामा लुकाएर राख्थ्यो र बेला बेला हेर्थ्यो। पाइन्टको पछाडि खल्तीमा राख्ने गरेकाले हुनसक्छ। तस्विर चेपिएर कच्याक मच्याक भएको थियो। मैले यो पनि सम्झेँ, दारी र कपाल तिल चामाले भएको प्रोफेसरको अङ्ग्रेजी कक्षाको अन्त्यतिर उसले एक दिन केही प्रश्न पनि सोधेको थियो। सर, अङ्ग्रेजी नजाने के हुन्छ? उसले अत्यन्त गम्भीर भएर नेपालीमा सोधेको थियो। के सारा संसार अँध्यारो हुन्छ सर? ज्ञानका सबै ढोका बन्द हुन्छन्? संसारका सबै मान्छे अङ्ग्रेजीमै बात मार्छन्? सपना पनि अङ्ग्रेजीमै देख्छन् हो सर? प्रोफेसरले गालाका झपक्कै तिल चामले दारी दाहिने हातले मुसारे। एकछिन अकमक्क पर्यो। प्रोफेसरको उत्तरको प्रतीक्षामा कक्षा चकमन्न भयो। उत्तर दिने शब्द भेटेन र हो वा कस्तो लद्दु विद्यार्थी रहेछ, जाबु अङ्ग्रेजी पनि जान्दैन भन्ने सम्झेर हो। त्यो दिन प्रोफेसरले उसको प्रश्नको उत्तरै दिएन। प्रोफेसरको भ्रिकुटी खुम्चेको प्रश्न देखियो। पावरदार चस्मालाई हल्का माथि धकेलेर प्रोफेसर फेरि पूर्ववत कविताको व्याख्यामा लाग्यो।
In the dark times, will there also be singing? Yes, there will also be singing about the dark times. Bertolt Brecht.
उसले कविता बुझ्यो बुझेन प्रोफेसरले सोधेन। कक्षा शान्त थियो, ऊ पनि शान्त भएर बस्यो। कति विद्यार्थी प्रोफेसरलाई टुवा परेर हेरिरहेका थिए। केही विद्यार्थी आफ्नो नोटकापीमा प्रोफेसरले भनेका वाक्यहरू हतार हतार टिपोट गरिरहेका थिए। त्यसपछि उसले कुनै पनि प्रोफेसरलाई कहिल्यै कक्षामा प्रश्न सोधेन। प्रहरीले आत्महत्याको मुचुल्का उठाए, रिपोर्ट बनाए। सुदूर गाउँबाट सयौँ नदी, जङ्गल र पहाड छिचोलेर सहरको विश्वविद्यालय आइपुगेको केटोले किन आत्महत्या गर्यो? उसका केही डायरी र सुसाइड नोट हात परेको छ। अनुसन्धानमा संलग्न एउटा प्रहरी अधिकृतले पत्रकार सम्मेलनमा भन्यो, कुनै गहिरो मानसिक चोटले आत्महत्या गरे जस्तो लाग्छ। डेड बडीलाई हेर्दा पनि त्यस्तै देखिन्छ। मानसिक चोट डेड बडी हेर्दा कसरी थाहा लाग्छ? प्रहरी अधिकृतको कुरा बुझिएन। प्रहरी उसले अनुसन्धान गरेका सामग्रीका आधारमा बोलेको थियो। पोस्टमार्टमका लागि सबलाई शिक्षण अस्पताल पुर्याइएको थियो। पोस्टमार्टम रिपोर्टमा शङ्का गर्नुपर्ने कुनै कारण फेला परेको थिएन। बरु प्रहरीले उसको कोठामा फेला पारेका, अहिले प्रहरी हिरासतमा रहेका उसका नोटकापीमा कोरिएका दैनिकी जस्ता लाग्ने तीन थान पत्र यस्तो भेटियो। पत्र एक, असार एक 2060। तिम्रो पत्र पाएँ, म उत्तर लेख्न सक्ने अवस्थामा छैन, के लेखौँ? परीक्षा फल आएको छ र म सातौँ पल्ट फेरि अङ्ग्रेजीमा फेल भएको छु। यतिखेर म तिमीलाई सम्झिरहेको छु। तिम्रो मसिना परेला र मोटो आँखाको डिलको झल्को मेरो आँखामा छ। तिमीसित गरेको बाचा पुरा गर्न म यो जुनीमा सक्छु जस्तो छैन। म तिम्रो आँखामा आफूलाई हेर्न सकौँला र एड पास गरेर हेडमास्टर हुने मेरो धोको पुरा भएन। म सातौँ पल्ट पनि अङ्ग्रेजीमै फेल भएँ। अरू विषयमा मेरो नम्बर नराम्रो छैन। अङ्ग्रेजीमा यसपालि पनि 19 नै आएको छ। अब म ब्याक पेपर दिन पाउन्न। मैले फेरि पहिलो वर्षदेखि अर्को 3 वर्ष नियमित पढ्नुपर्छ। फेरि पास भएर तिमीलाई भेट्न आउने बेलासम्म म सायद बुढो भइसक्छु। त्यहाँ तिम्रो बिए भइसक्नेछ। तिमी बच्चा बच्चीको आमा भइसक्नेछौ। यी सबै कुरा सम्झिँदा मलाई यस्तो लाग्दैछ, हामी बिच अब पार गर्नै नसक्ने दह बन्दैछ, पुल नभएको कर्णाली नदीको दह जस्तो। हाम्रो बीचमा अब पहाडका पर्खालहरू ठडिनेछन्। अब तिमीले मलाई बिर्सिँदै गए राम्रो हो। त्यसका लागि तिमीले गर्नुपर्ने धेरै छैन। मैले लेखेका पत्र केही प्रेम कवितालाई दया गरेर डढाइदिनु। तिमीसित भएको मेरो अक्सफोर्डको एडभान्स्ड इङ्ग्लिस डिक्सनरी र अङ्ग्रेजीका सबै पुस्तकहरू कतै लगेर गाडिदिनु या नदीमा बगाइदिनु। मैले कहिल्यै खिप्न नसकेका अक्षरहरूसित तिम्रो कुनै सम्बन्ध नहोस् भन्ने म चाहन्छु। उही तिम्रो पत्र 2/2/2060। प्रिय, त्यो खोल्छो लेउ लागेर हरिए भएको होला। तिमी बिदाको शनिबार बाख्राको बथान दबाउँदै खोला जङ्गल गइरहेकी होली। अरू दिन चक डस्टर समातेर साना केटाकेटीसित खेल्दियौ। तिमी चिप्लो किनार हिँड्छौ, त्यहाँ नहिँड्नु, लड्न सकिन्छ। म यहाँ अङ्ग्रेजीको बाटोबाट लडेको छु, तिमी त्यो छेउमा चिप्लिन सक्छौ। म यहाँ तिम्रो थाप्लामा बस्ने नामलाको डाम सम्झिन्छु, मलाई अङ्ग्रेजीले पिर्छ। गाह्रो भत्किएको र बेन्ची नभएको तिम्रो स्कुल सम्झिन्छु, मलाई अङ्ग्रेजीले पिर्छ। अङ्ग्रेजी पढेर छोडो हेडमास्टर हुन आउँछ भन्ने आश पालेर बसेका बाबामाको प्रेम सम्झिन्छु, मलाई अङ्ग्रेजीले थप्पड आन्छ। अङ्ग्रेजीमा 19 लेखेको त्यो मार्कसिटले मेरो दिमाग घोचिरहन्छ, मलाई एउटै पीडाले सताइरहन्छ। मैले किन यो अङ्ग्रेजी बुझिनँ? अब अङ्ग्रेजी मात्रै म यी सबै कुरा एकसाथ बिर्सन चाहन्छु। जस्तो म हिँड्ने बेला तिमीले दिएको रुमाल र कस बसेको पुरानो औठी र तिमीले लेख्दै गरेको एक थान कलम, त्यो कलमले यहाँ मैले केही कविता लेखेँ, एउटा परीक्षा पनि लेखेँ। संयोगले त्यो अङ्ग्रेजीकै परीक्षा थियो, तर म अङ्ग्रेजीमा पास भइनँ। म अब अङ्ग्रेजी बिर्सिन चाहन्छु। मेरो मनमा गाँठो परेर बसेको तिम्रो त्यो प्रेम पनि बिर्सन चाहन्छु। म सबैलाई बिर्सिन चाहन्छु। उही तिम्रो पत्र 3/3/2060। प्रोफेसर, कक्षामा तिमीले मेरो प्रश्नको उत्तर दिएनौ। मैले तिम्रो कक्षाको स्वाद लिन सकिनँ। यदि मैले अङ्ग्रेजी पास गरेको भए यति लेखिरहनै थिएँ। प्रोफेसर, रिजल्ट आयो, म फेरि फेल भएँ। अङ्ग्रेजीमा मेरो यसपालि 19 कटेन। यसको दोषी मै हुँ, तर यसको आंशिक दोष तिमीसित पनि जोडिएको छ। सातौँ पल्ट विश्वविद्यालयमा फेल हुँदा मसित भएका सबै सपनाहरू खरानी भएका छन्। म यही खरानीको डङ्गुरमा यी अक्षर लेख्दैछु। अब त्यो कक्षा कोठामा हाम्रो भेट हुँदैन। फन्टुस प्रश्न सोध्ने एउटा विद्यार्थी अब तिम्रो छेउमा पर्दैन। परीक्षाको कापीमा मैले थुप्रै पूर्ण विराम दिएँ। प्रोफेसर, यो पत्रमा म अन्तिम पूर्ण विराम दिँदैछु। तिमीले ठानेको उही लद्दु विद्यार्थी। मेरो आत्माले केही सोचेन। अखबारलाई एकातिर थन्काएँ, छेउछाउका अरूलाई हेरेँ। सबै आफ्नै तालमा थिए। अघिल्तिर ठुल्ठुला ठेली पल्टाएर चिटचिट पसिना निकाल्दै निधार खुम्चाएर एकनाश त्यसमा गोप्टिरहेकाहरू थिए। म एक्लो अखबार पढ्नुबाहेक केही गरिरहेको थिएन। उठेँ, रतुल व्रत फेरि खोजेँ र कवितांश फेरि एकपल्ट दोहोऱ्याएँ।
इन द डार्क टाइम्स विल देयर अल्सो बी सिङ्गिङ, यस देयर विल अल्सो बी सिङ्गिङ अबाउट द डार्क टाइम्स।
कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन थियो अनमोल मणिको कथाको कथाको शीर्षक थियो 19 नम्बर। यसको वाचनसँगै अर्को कथा लिएर हामी केही बेरमा फेरि आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको सप्तरंगी एफएम, ग्लोबल एफएम र एफएम मेची ट्युन्स, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, उदयपुरको त्रियुगा एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र डुकडुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली र जाल्पा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम र रेडियो आवाज, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम, रेडियो हापुरे र रेडियो नयाँ युग एफएम, बुटवलको रेडियो रिपब्लिक, गुल्मीको रेडियो रेसुङ्गा, अर्घाखाँचीको रेडियो देउराली, कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट पनि एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। जस्तै बाँकेको रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, अछामको रेडियो रामा रोशन, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, रेडियो अपी, सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र रेडियो नारी आवाज, कालीकोटको रेडियो नयाँ कर्णाली र कञ्चनपुरको रेडियो राष्ट्रियबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी कथाकार अनमोल मणिका कथाहरू सुनिरहेका छौं। अब अनमोल मणिको कथाको अर्को कथाको वाचन हुन्छ। कथाको शीर्षक छ स्खलन। मस्ताएको थियो, अर्थात् भर्खर खरानी झरेको झरझराउँदो कोइला जस्तो गाढा सुन्तला रङको एउटा चाक्लो पश्चिम आकाशबाट पर्तिर कतै मिलायो। त्यसका तीका रेसादार किरण आकाशतिरै गएका थिए। ती कता गएका थिए मेरो आँखाले राम्ररी ठम्म्याउन सकेका थिएनन्। जमिनमा बिस्तारै अँध्यारो घोप्टिने तर्खर गर्दै थियो। अँध्यारो भइसकेको थिएन, उखरमाउलो गर्मी थिएन, घामले हल्का राप जमिनबाट आइरहेको थियो। त्यसमा केही गन्ध महसुस गर्न सकिन्थ्यो। जाडो पनि सकिएको थिएन, बाक्ला लुगाना लगाए पनि हुन्थ्यो, तर राति चाहिँ कम्बल नओढी सुत्न गाह्रो थियो। कालो पर्दा खसे जस्तो बिस्तारै अँध्यारो खस्दै गयो। लोडसेडिङ एक हप्ताका लागि हटेको थियो, सुन्निएको थियो। पोखरीमा पानीको सतह बढेको छ, पोरीमा पानी बढ्यो, सहरमा झिलिमिली बत्ती बले। कोठाको टिभी खोले, एक्कासी उनको अनुहार देखे। उनी हाँसेका थिएनन्, गालाको दाहिनेतिरको खोपिल्टो उस्तै थियो। चाक्लो निधार, केही मोटो नाक, चिल्लो अनुहार, छरितो ज्यान, सिरुपाती बाक्ला घोप्टे जुङ्गा, उनी उस्तै थिए। थुक लगाएर ओठ भिजाइरहने बानी पनि छुटेको थिएन। अलि मोटा आएछन् मनमनै सम्झे, मलाई त बिर्से होला नि, आखिर यति ठुलो मान्छे भइसकेका छन्। ठुला हुँदै गएपछि मलाई यो सहरमा कसले सम्झिएर, आफूलाई पार्टीको अध्यक्ष भन्ने त्यो कालो धम्मरदोष, प्रहरीको त्यो हाकिम, बुढी जस्तो बुद्धि नबढेको त्यो व्यापारी, अस्ति मात्र ठूलो पुरस्कार पाएको त्यो लेखक, राज्यमन्त्रीमा सिफारिस भएको निच्चा हाँस्ने त्यो लट्ठु नेता, आखिर कसले सम्झेर मलाई? ती सबैको अनुहार त मै पनि चिन्दिनँ। अगाडि तिर्सिएका क्यामेरातिर हेर्दै उनी बोलेपछि मेरो तन्द्रा भङ्ग भयो। भन्दै थिए, आखिर यो सब अधुरो क्रान्ति पुरा गर्नको लागि हो, हामी गर्छौँ र भोलि पनि नेपाल बन्द निरन्तर हुन्छ, यो जनताको माग हो, क्रान्ति सफल पार्ने जनताको माग पुरा नगरी कसरी हुन्छ? बन्दमा सबको मुक्ति छ। नेपाल बन्दले डान्स बार बन्द थिए, झिलिमिली बत्तीमा भोलि पनि नाच्नु नपर्ने सम्झेर मन आनन्द भयो। सुतिन्छ मनमनै सोचे, हिँडेर त जसले बोलाए पनि गइन्न, दिनभर घरै बसेर फिल्म हेरिन्छु, बरु भेट्न मन भए घरै आउँछन्, हिँड्नलाई रोकटोक छैन क्यारे। डान्स बारको साउजी केही छैन अघि फोनमा भनेको थियो, मैले माथि कुरा गरेका छु, बन्द दिनभरलाई हो रे, 7 बजेपछि त खोलौँ कि, दिनभर सडक बन्द गरेर के भयो, बारमा आँखा बन्द गर्न सक्दैनन्, हेर्न आइहाल्छन् क्यारे उनीहरू पनि, चन्दा दिएर पठाउँला, खोल्ने भए बेलैमा खबर गर्नु है, मैले भनेको थिएँ। फेरि पनि एकछिनमा फोन गरेर साउले भनेको थियो, भइगो नचलाम, व्यर्थमा फुटाइदिए भने के भर छ र, डान्स बार न सरकारको भर छ न उनीहरूको, सबैले हान्ने नै हुन्, हाने भने त हानिहाले नि। त्यसपछि मेरो दिन घरि छत घरि बरन्डा गर्दै बित्यो। सडकमा हेऱ्यो मान्छे मान्छे सिलिङमिलिङ हिँडिरहेछन्। यो सहरमा कति मान्छे बस्दा हुन्, हिँडेर कहाँ पुग्दा हुन्, एकअर्काको अनुहार मिलेको। नानीको अफिस पनि बिदा, अद्वैंसी घरबेटीले मिड्डी र भेस्टले छोप्न नभ्याएको मेरो गोरो नाइटोमा आँखा गाड्दै सोधे, आज त घरै देखियो नि नानीलाई, माथि आएर बसे हुन्छ नि। त्यसरी हेरेकोमा मैले कुनै आपत्ति जनाए पो, हेरे यत्रैसित, बुढी स्वास्नी हेर्दा हेर्दा आँखा थाकेका होलान् बुढाका। उनका छोराछोरी बरन्डामा तास खेलिरहेका थिए, हल्का पार्टी पनि चलिरहेको थियो, कोक र दालमोटको। बन्द गरेर लफडे गरे नि उनीहरू भन्थे, तर मस्ती नै भयो, स्कुल पनि जानु परेन, घरमै मोज गर्न पाइयो, अलि भरे त सडकमा क्रिकेट खेल्न जाने हो। सडकमा हिँडेका करङ खुस्काउनै भयो, घरबेटी बिस्तारै फतफताएको थियो। अहिले टिभीमा उनी बोलेको देख्दा उनको झल्को आयो, किन यसरी उनको झल्को आयो, मैले यसरी कतिलाई सम्झेँ म भन्न सक्दिनँ, तर निश्चित के छ भने थोरै मध्ये यिनी पनि परे, सबैभन्दा बढी त्यो पुलिस हाकिमलाई सम्झन्छु, कहिलेकाहीँ समाएर पनि त लैजान्छ हिरासतमा, त्यही भएर त कहिलेकाहीँ दिउँसो पनि फोन गरिरहन्छ। उनलाई टिभीमा देखेपछि मेरो आँखामा उनको त्यो पातलो ज्यान नाच्यो। अँध्यारो रात हामी भेटिएका थियौँ, डान्स फ्लोरबाट ओभरकोट लगाएर झरेपछि त्यो हल्का उज्यालोमा छत्रे टोपी केही माथि सार्न खोजे चाहिँ गरेर उनले भनेका थिए, नाच राम्रो रहेछ, सहरमै सिकेको। झिलिमिली प्रकाशले मान्छे नठम्मिने त्यहाँ अङ्ग्रेजी विषयको लवजमा मैले उत्तर फर्काएँ, थ्याङ्क यू। त्यो रात मलाई उनीहरूले मोटरसाइकलमा डेरा ल्याइदिएका थिए, सडकमा प्रहरी चेकिङ थियो, उनी भन्थे अफिसबाट आएको हामी साथी साथी, पुलिसले छाडिदिन्थ्यो, जानुहोस् यति राति कस्तो अफिस हो, तिग्रा देखाएर हिँड्या छ। त्यो साँझ उनी पनि नसामा थिए, म पनि मातमै थिएँ, नमाती के गर्नु, पा तिनीहरूले हैरान पार्छन्, एक सुरु पिउँदा पिउँदै लागिहाल्छ, कहिलेकाहीँ खाली पेट हुन्छ, अलि बढी नै लाग्छ। व्यवहार हेर्दा लाग्यो थियो उनी कुनै ठेकेदार हुन्। बिहान अबेरसम्म बसे, मेरैमा खाना खाएर गए, जानुअघि केही रुपियाँ छाडे, मैले नाइ नास्ती गरिनँ, अलि दार्शनिक जस्तो कुरा गरे, जीवन जगत लोभ मोह आदि के बारे, सबै कुरा मैले पनि बुझिनँ, अमूर्त कुरा। एउटै ओछ्यानमा त्यस रात बोलेर लम्बेतान कुराकानी भएन, त्यो आवश्यकता र फुर्सद हामीले महसुस गरेनौँ, दुबईलाई नशा लागेको थियो। म अब तिमीलाई भेट्न आइरहन्छु, कोठाबाट निस्कन अघि उनले भनेका थिए, तिम्रो नम्बर दिन मिल्छ, नुहाएको कपालबाट पानी झड्कार्दै मैले नम्बर टिपाएँ। त्यसपछि छत्री टोपी निधार समेत तानेर उनी बाहिरिए। मैले उनको बारेमा सोधिनँ।
परदेश गए और भूल गए हो, देश गए और भूल गए हो, परदेश गए, परदेश गए, परदेश गए, परदेश गए और
उनले पनि मेरो चासो नलिएकाले जवाफमा मैले केही भन्नु परेन। एक घर एक सहयोग भन्दै मेरो लोग्नेलाई कसरी लग्यो? अहिलेसम्म फर्केनन्, बेपत्ता छन्, मरे बाँचेको खुट खबर छैन। छोराको ठेगाना नबताएको आरोपमा एक रात ससुरालाई कसरी लग्यो? तीन दिनपछि ससुरा मारिएको खबर सुनेर मूर्छा परेकी सासु फेरि भ्युँदिनन्। अहिले देवर पनि बेपत्ता छन्। घरमा कोही नभएपछि माइती जान पनि गाह्रो भयो। गाउँकै साथीहरूसित सर आएँ। स्कुल पढ्दा नाचेको नाच यहाँ काम लाग्यो। यही नाचले आज हाम्रो भेट भयो। यसैले मेरो पेट पालिएको छ। मलाई कोठा लैजाने वा मेरो कोठा आउने कसैले मेरो कुरा सोधेको छैन। नसोधी म किन बताउँ?
एकअर्काबारे नजानिकन हाम्रो निकटता बढ्यो। आफन्त जस्तो व्यवहार हुन थाल्यो। सँगै सुत्ने गर्दा विश्वास बढ्ने हो कि, तर यतिको विश्वासहरू कसैसित बढेको थिएन। मेरो कमाई खान नपुग्ने थिएन, उनको सरसहयोग पनि घटेन। तर मैले उनले बोक्ने त्यो पातलो झोला कहिले हेरिनँ। उनले गोल्ड स्टार जुत्ता कहिल्यै फेरिनन्। पर्स निकाल्दा देख्थेँ पैसा खाली हुँदैन थियो र त्यहाँ हजारकै नोट हुन्थे। पैसा म परबाट देखे पनि चिन्थेँ। सहरमा गस्ती कति साह्रो बढेको। छत्री टोपी छेउको सोफामा फालेर एक साँझ उनी बोले, बचेर हिँड्ने गाह्रो, फ्याक्ट्री समातेर हानलान जसरी हेर्छन्। म निरुत्तर भएँ। सहरमा गस्ती बढेको छ, म कसरी निस्किन सकुँला र? त्यो साँझ उनले फोनमा पनि यसै भने। उताबाट सायद कोही चिन्तामा थियो। नआत्तिनुहोस्, म सुरक्षित छु, डराउनु पर्दैन। आत्तिए जस्तो कुनै सङ्केत उनीमा छँदा पनि थिएन। भूमिगत नेता हुन सक्छन् भन्ने शङ्का सायद मेरो आँखामा प्रष्ट देखियो। तिमीसित मलाई कुनै डर छैन। मेरो पन्जामा पन्जारा गरेर त्यस रात उनी बोले, क्रान्तिका लागि तिमी पनि आवश्यक छौ। तिमी झन महत्त्वपूर्ण आवश्यक, महान क्रान्तिले तिम्रो माग गरेको छ। त्यसपछि उनले मलाई आफूपट्टि अझ तानेका थिए। म लल्याक लुलुक भएकी थिएँ। कराईमा ओइलाएको साग जस्तै जता पनि पल्टिने। त्यसपछि उनी झन रनक्क ताते। श्वास प्रश्वास बढ्यो। हामीले ओढेको कम्बल झन तातिँदै गयो। बेला बेला बटारिन्थे। अनौ उनीभित्रको एउटा सुल भुमरी भएर बाहिर निस्कन खोजिरहेको छ।
बिस्तारै
उनको श्वास प्रश्वास तेज कम भएको थियो। उनको गरौँ जिउले थिचेको मैले प्रष्ट अनुभव गरेकी थिएँ। उनी चिसिँदै थिए। असरल्ल ओछ्यानको एकापट्टि फालिएको कम्बल तानेर ओढेका थिए र शिथिल भएर निर्वस्त्र लुलाएका थिए। उनको दाहिने हातले मलाई अँगालो हालेको थियो। त्यस रात कतिखेर निदाएँ मैले पत्तो पाइनँ। बिहानको चिसोले बिउँझ्दा उनी ओछ्यानमा थिएन, बाथरुममा पनि थिएनन्। नगरलाई उज्यालो पारेर घाम उदाउने तर्खर गरिरहेको थियो। उदाउनु अघिको सगरले नगर उज्यालो भएको थियो। सडकमा गाडीको आवाज जावत बढ्न थालेको थियो। रातभरको अन्धकार टकटकिएर कञ्चन उज्यालो घरका भित्ताहरूमा बढ्दै थियो। मेरो जिउ भारी भएको थियो। उठेर लामो हाई काडेँ, जिउ तन्काएँ, कम्बर दायाँ बायाँ मर्काएर केही हल्का महसुस गरेँ। ओछ्यान मिलाउनु अघि असरल वस्त्रहरू खोजेँ, भित्ताको ऐनामा हेरेर लुगा र कपाल मिलाएँ। मेरो शरीर कतै केही भएको थिएन, सग्लै थियो। निकै बेर उनी कतै देखेनन्, आएनन् पनि। वरिपरि हेरेँ, उही कोठा थियो, उही ओछ्यान। ओछ्यान छोएमा दोब्रिएको हजारको नोटमा मेरो आँखा पछारिए। खोलेर हेरेँ, हजारका दसवटा र एक सयका पाँचवटा टक्की थिए। नोट मलाई नै हेरिरहेका थिए। मैले एक एक गरेर दुवै हातले ती नोट छामे, सुमसुमाएँ, खस्रा लागे। फेरि सुस्तरी त्यहीँ राखेँ। केही बेर नोट दाहिने हातले खेलाइरहेँ, नोट खस्रै लागे। मनमा केही सोच जस्तो भएँ, तर त्यस्तो केही सोच थिएन। त्यसपछि मैले उनलाई मेरो कोठा, डान्स बार वा सडक कतै पनि देखिनँ। पहिलोपल्ट आज टिभीमा देखेपछि लाग्यो पार्टीको नेता भएछन्, ठुलो नेता, सबैले चिन्ने नेता। के उनले मलाई फेरि चिन्ला, मलाई सम्झेका होला? उनले आफ्नो अभिव्यक्ति दोहोऱ्याएर भने, मैले अघि पनि भने, आखिर अधुरो क्रान्ति पूरा गर्न यो सब जनताको लागि हो। क्रान्ति सफल पार्न जनताको माग पूरा नगरी कसरी हुन्छ? बन्दमा सबको मुक्ति छ, हामी बन्द फिर्ता लिन्नौँ। उनी टिभीबाट अलग पारे, मैले ढोकातिर यसो हेरेँ। आधा खोलेको ढोकाबाट अन्धकार मडारिँदै भित्र पस्यो। अधुरो ट्युबलाइटले त्यसलाई लखेर्ने प्रयास गरिरहेको थियो। ओछ्यान जस्ताको तस्तै बुढो अजिङ्गर जस्तो लडिरहेको थियो। मैले घरि टिभी, घरि ओछ्यान र घरि ढोकातिर हेरिरहेँ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन स्खलन कथाको वाचन थियो। अनमोल मणिको दुईवटा कथाहरू हामीले आजको श्रुति सम्वेकमा वाचन गर्यौं। 19 नम्बर र स्खलन शीर्षकका दुई कथाको वाचन सँगसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। अनमोल मणिका निलिमा र गाडा अँध्यारो कथा संग्रह पनि प्रकाशित भइसकेका छन्। उहाँ अहिले क्यानाडामा बस्दै आउनुभएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई श्रुति एट यूएनएन डट कम डट एनपी। हवस् त, अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।